रेडियो नेपालको 75 औं वार्षिक उत्सव हिरक महोत्सवको सुखद अवसरमा सम्पूर्ण श्रोता विज्ञापनदाता नेपाल सरकार लगायत रेडियो नेपाललाई साथ सहयोग र समर्थन दिने समस्त जनमा हार्दिक आभार व्यक्त गर्दछौं। यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। रेडियो नेपाल 75 औं वर्षमा आज हिरक महोत्सव मनाइँदै संघीय संसदको हिउँदी अधिवेशन गए राति 12 बजेदेखि अन्त्य। औपचारिक भ्रमण एवं बिम्स्टेकको 6 औं शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको बैंककमा चैत 22 गते बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुने। प्रदेश र स्थानीय तहलाई आगामी 3 वर्षसम्म उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत ढाँचा सरकारद्वारा स्वीकृत र भारतको गुजरात राज्यस्थित एक पटाका कारखानामा आग लागि हुँदा मृत्यु हुनेको संख्या 21 पुग्यो।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सार्वजनिक प्रसारण संस्था रेडियो नेपालले आज आफ्नो 75 औं स्थापना दिवस हिरक महोत्सव मनाउँदैछ। विक्रमसम्म 2007 चैत 20 गते आजैका दिन प्रजातन्त्रको स्थापनाको पहिलो सन्देश बोकेर 250 वाटको सर्टवेभ ट्रान्समिटरबाट प्रसारण आरम्भ गरिएको रेडियो नेपाल राजनैतिक परिवर्तनको आरोह अवरोह पार गर्दै सार्वजनिक प्रसारण संस्थासम्म आइपुगेको हो। रेडियो नेपालले अनवरत रूपमा नेपाली जनतामाझ सूचना शिक्षा मनोरञ्जन प्रदान गर्दै आएको छ। 7 वटै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय र मुलुकको विभिन्न 32 स्थानका एफएम रिले स्टेशनबाट रेडियो नेपाल प्रसारण हुँदै आएको छ। आर्थिक सर्वेक्षण अनुसार हाल रेडियो नेपालको पहुँच 94% क्षेत्रमा पुगेको छ। सिंहदरबार स्थित केन्द्रीय स्टुडियो भवनमा आज आयोजना हुने विशेष समारोहको राष्ट्रपति रामचन्द्र पौडेलले बिहान 11 बजे उद्घाटन गर्नुहुनेछ। हिरक महोत्सवका अवसरमा रेडियो नेपालले बिहान 11 बजेपछि प्रत्यक्ष प्रसारण गर्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारणको मर्म भावना र उद्देश्य अनुसार रेडियो नेपालले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। रेडियो नेपालको 75 औं वार्षिक उत्सव तथा हिरक महोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले आधुनिक नेपालको समावेशी आवाज भन्ने मूल नारासहित राष्ट्रिय रेडियो राष्ट्रको संचारको मर्म अनुरूप क्रियाशील रेडियो नेपाल यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थाहा पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ। रेडियो नेपालको स्थापना नेपालमा लोकतन्त्र स्थापनाको ऐतिहासिक घटनाक्रमसँग जोड़िएको मात्र होइन देश प्रसारण माध्यमको युग प्रवेशको प्रस्थान बिन्दु पनि रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम उपयोग गरी रेडियो नेपालले आफ्नो सेवा गुणस्तर समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन गरी अझै जिम्मेवार विश्वसनीय र जवाफदेही भएर काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यसै गरी रेडियो नेपालको 75 औं वार्षिक उत्सव तथा हिरक महोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनैतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान रहेको बताउनु भएको छ। रेडियो नेपालले अब देश विकासका निम्ति नवीनतम र सृजनात्मक रूपमा आम नागरिकलाई सुसूचित गर्नुपर्ने बेला आएको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। अब रेडियो नेपालका सामग्री रोजगारीको सृजना सँगै नवीन प्रविधिको माध्यमबाट देश विकासको गतिलाई अगाडि बढ़ाउँदै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ़ाउन केन्द्रित हुनुपर्ने प्रधानमन्त्रीले बताउनु भएको छ। यसै गरी शुभकामना सन्देश दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालको प्रसारण इतिहासमा हिरक महोत्सव मनाउने पहिलो सौभाग्य रेडियो नेपाललाई प्राप्त भएकोमा बधाई ज्ञापन गर्नुभएको छ। शुभकामना सन्देशमा मन्त्री गुरूङले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई यसलाई सार्वजनिक सेवा प्रसारण नेपाल मार्फत सञ्चालन गर्ने गरी संघीय संसदबाट विधेयक पारित गराई कार्यान्वयन गरिएको र रेडियो नेपालको इतिहासमा यो महत्वपूर्ण कोषे ढुंगा रहेको उल्लेख गर्नुभएको छ। यसै गरी शुभकामना सन्देश दिनुहुँदै सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले विविधता र बहुलतालाई आत्मसात गर्दै सार्वजनिक सेवा प्रसारण नेपालका तीन प्राथमिकता राष्ट्रिय एकता विपद व्यवस्थापन र समृद्धिमा केन्द्रित भएर विषयवस्तु र प्रस्तुतिलाई नयाँ स्वरूपमा अझ गुणस्तरीय बनाउने प्रयासका साथ अघि बढ़ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले 75 वार्षिक उत्सव तथा हीरक महोत्सवका अवसरमा केन्द्रीय कार्यालय सिंहदरबारमा हिजो आयोजना गरेको काव्य गोष्ठीमा 17 कविहरूले कविता गजल प्रस्तुत गर्नुभएको छ। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल संचालक समितिका सदस्य अनिता गुरूङले साहित्यका विभिन्न विधाहरूमध्ये कविता सबैभन्दा सशक्त र प्राचीन विधा रहेकाले समाज रूपान्तरणमा पनि यसको सशक्त भूमिका रहने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मोकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपाने र नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले यस्ता कार्यक्रमहरूले एक आपसमा थप आत्मीयता र भाइचाराको विकास गर्ने बताउनुभयो। गोष्ठीमा सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल केन्द्रीय कार्यालयका साथै अन्य प्रादेशिक प्रसारण कार्यालयका कर्मचारीहरूले समेत जूम मार्फत आफ्ना प्रस्तुति राख्नु भएको थियो। संघीय संसदको हिउँदी अधिवेशन गैराती 12 बजेदेखि अन्त्य भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा राष्ट्रपति रामचन्द्र पौडेलले गैराती 12 बजेदेखि संघीय संसदको हिउँदी अधिवेशन अन्त्य गर्नुभएको जानकारी दिनुभयो। सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। यसअघि प्रतिनिधि सभाको हिजो बसेको बैठकले प्रतिनिधि सभाका सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता समेत रहनुभएका बोहराको निधन भएको हो। उहाँ 2079 सालको निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर 3 राप्रपाका तर्फबाट निर्वाचित हुनुभएको थियो। सरकारले प्रदेश तथा स्थानीय तहलाई आगामी 3 वर्षसम्म उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आगामी आर्थिक वर्ष 2082-83 2086-87 लागि राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत भएको जानकारी दिनुभयो। यस्तै बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको हिस्साको अनुमानित रकम र वित्तीय समानीकरण अनुदान रकम समेत स्वीकृत गरेको संचार मन्त्री गुरूङले बताउनुभयो।
आर्थिक वर्ष 2082-83 86-87 लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा जुन प्रस्ताव भएको थियो खास गरी गर्न चाहिँ राष्ट्रिय प्रतिस्पर्धा तथा वित्त आयोगको सिफारिसमा राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरिएको छ। त्यस्तै आर्थिक वर्ष 2082-83 लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको हिस्साको अनुमानित रकम स्वीकृत गर्ने प्रदेशहरूलाई यति दिने स्थानीय तहलाई यति दिने भनेर हामीले स्वीकार गरिसकेका छौँ। सायद अगाडि बजेटमा त्यो आउँछ होला। त्यस्तै धुलीखेल अस्पताल प्रमाण तथा आपतकालीन केन्द्र सुधार परियोजनाको लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन 57 करोड 30 लाख थप अनुदान सहायता स्वीकृत गरिएको छ।
मन्त्री परिषद बैठकले हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित मित्र राष्ट्र म्यानमारमा औषधि लगायतका राहत सामग्री सहित नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णय गरेको मन्त्री गुरूङले बताउनुभयो। यस्तै बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने नेपाल स्टक एक्सचेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणी चापागाईलाई नियुक्त गर्ने कालीमाटी फलफूल फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशक पदमा डाक्टर प्रद्युम्न राज पाण्डेलाई नियुक्त गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको छैठौं शिखर सम्मेलनमा भाग लिने क्रममा हिजो थाइल्याण्डको बैंकक पुग्नु भएको छ। उहाँलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्याण्डका उप प्रधान एवं यातायात मन्त्री सूर्या जंगाउन जेङकिट संस्कृत तथा खेलकुद मन्त्री सोरावङ थेनबोङ र थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली नेपालका लागि थाइल्याण्डका राजदूत सावापोङ सिरी स्वर्ण सहितले स्वागत गर्नुभयो। थाइल्याण्डका प्रधानमन्त्री पे थोङ थान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पल्ट थाइल्याण्डको औपचारिक भ्रमण भएको हो। यसअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उप प्रधानमन्त्री प्रकाशमान सिंह मन्त्रीहरू सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा अंगका प्रमुखले विदाई गर्नुभएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका थाई समकक्षबीच नेपाल थाइल्याण्ड सम्बन्धका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली यही चैत 22 गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनुहुने र सोही दिन उहाँले सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री ओली चैत 21 गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्र प्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा शरीक हुनुहुनेछ। शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्र प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री ओली यही चैत 23 गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैठौं शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उप प्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गर्नुभएको छ। हिजो सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटमा सभापति लामिछानेले आफ्नो सांसदको पद निलम्बन फुकुवा गर्न माग गर्नुभयो। झण्डै दुई महिना अघि रासोपाका सभापति लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवाको मागसहित सभामुख घिमिरे समक्ष निवेदन दिनुभएको थियो। सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्र देव साकेको रिट निवेदन हेर्दा हेर्दैमा आजका लागि सुनवाई हुने भएको छ। न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले दुवैका रिटमाथि सुनवाई हुँदाहुँदै समय नभ्याएपछि हेर्दा हेर्दैमा आजका लागि सुनवाई हुने भएको हो। प्रहरीले काठमाण्डुको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप 24 जनालाई पक्राउ गरेको छ। यही चैत 15 गते तीनकुनेमा पूर्व राजावादीहरूको कार्यक्रममा हिंसात्मक प्रदर्शन अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप 24 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। नेपाल शिक्षक महासंघले आजदेखि काठमाण्डु केन्द्रित आन्दोलन गर्दैछ। विगतमा शिक्षक महासंघसँग गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै महासंघले आन्दोलन गर्न लागेको हो। महासंघमा आबद्ध विभिन्न 15 शिक्षकसँग सम्बन्धित संघ संस्थाहरूले गएको चैत 14 गते संयुक्त अपील प्रकाशित गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने 10 उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारतको सहयोगमा कुल 62,05,00,000 रूपियाँ परियोजना लागतमा नेपालमा 10 उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआईसीडीपी सञ्चालन गर्न काठमाण्डुस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवामा उजुरी दिनेको संख्या उल्लेख्य देखिएको छ। काममा ढिला सुस्ती, सूचना बिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले हटलाइनमा आएका जनताको गुनासोलाई यथाशक्य चाँडो सम्बोधन गर्न निर्देशन समेत दिनुभयो। बाँकेमा 43,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ अघि बढ़ेको राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको 41% काम पूरा भएको छ। आर्थिक वर्ष 2062-63 सिक्टा सिंचाई आयोजनाको काम शुरू भएको थियो। अहिले 21 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
पहिलो पटक 12 अर्बको गुरु योजना स्वीकृत भएर काम अघि बढ़ेको थियो। उक्त गुरु योजनामा राप्ती सोनारी दुई अगैयामा बाँध बनाउने र पश्चिम नहर निर्माण गर्ने योजना मात्रै थियो। विस्तारै आयोजनाको कार्यक्षेत्र बढ़दै गयो, पूर्वी नहर पनि थपियो। त्यस्तै पश्चिमी र पूर्वी नहरमा शाखा प्रशाखाहरू थप हुँदै गए। राप्ती नदीबाट कमाण्ड एरियालाई जोगाउन नदी नियन्त्रणका लागि कामहरू पनि थपिँदै गए। दोस्रो पटक 2074 सालमा 25 अर्बको गुरु योजना स्वीकृत भयो। पछिल्लो पटक फेरि 2079 सालमा 52 अर्बको योजना स्वीकृत भएको छ। त्यसै अनुसार अहिले सिक्टा सिंचाई आयोजनाले काम गरिरहेको छ। आयोजना निर्देशक राजु आचार्य।
52 अरब मध्ये 21 अरबको काम भइसकेका छ। प्रतिशत भन्नुपर्दाखेरि 41% जति चाहिँ काम भयो, तर यसैलाई शुरूको लागतसँग तुलना गर्नुपर्दाखेरि 100% भन्दा बढी भयो। दोस्रो गुरु योजना 25 अरबको सँग तुलना गर्दाखेरि करिब 90% जति काम भइसक्यो। यसको बढ्दै जाँदाखेरि त्यसको चाहिँ प्रगति झन घट्दै गएको देखियो, तर त्यो वास्तविकता अलिक फरक छ।
अहिले पूर्वी नहर र पश्चिम नहर दुवै चलिरहेको छ। पूर्वी नहर पूरै 52 किलोमिटर मध्ये अहिले 42 किलोमिटर निर्माण सम्पन्न भएर पानी पुगिसकेको छ। पश्चिम नहर पनि 50 किलोमिटर निर्माण भइसकेको छ। कतिपय ठाउँमा किसानहरूले पम्प सेटबाट पानी तानिरहेका छन् भने सिक्टा आफैले पनि 4 लिफ्ट सिंचाई बनाइदिएको छ। आयोजना निर्देशक आचार्य।
पूर्वी नहर र पश्चिम नहर दुवै चलिरहेका छ। यद्यपि पूर्वी नहरको पुरै हाम्रो 52 किलोमिटर नहर बन्न बाँकी छ, 42 किलोमिटरसम्म नहर त बन्यो, 42 किलोमिटरसम्म त पानी त पुगिसकेका छ, किसानले त पानी पाउँछन् त्यहाँबाट 42 किलोमिटरसम्मलाई। त्यस्तै गरी पश्चिम नहर पनि 50 किलोमिटर नहर बनिसकेका छ।
43,000 हेक्टरमा सिंचाई सुविधा पुर्याउने उद्देश्य रहेकोमा अहिले 21,000 हेक्टरमा आंशिक रूपमा सिंचाई भइरहेको छ। स्वीकृत पछिल्लो गृह योजना अनुसार आर्थिक वर्ष 2089-90 सिक्टा सिंचाई आयोजनाको काम सक्ने लक्ष्य छ। आयोजनालाई अघि बढ़ाउन केही चुनौती भने देखिएका छन्। के छन् त चुनौती? पुनः एकपटक आयोजना निर्देशक आचार्य।
सिक्टा सिंचाई आयोजना प्रति मान्छेहरूमा चाहिँ नेगेटिभ छ, त्यसलाई चाहिँ हटाउने एउटा ठूलो चुनौती छ। अनि अर्को कुरा, अब यो बस्ती विकासलाई अलिक व्यवस्थित गरेर सिंचित क्षेत्र भविष्यमा कति बाँकी रहने भन्ने कुरा चुनौती छ। बजेटको समस्या छ। हाम्रो गुरु योजनामा यो आर्थिक वर्षमा 1,55,00,000,000 विनियोजन छ, जबकि मास्टर प्लानले यो वर्ष 3 अरब भन्छ।
आकाशीय खेतीको भर पर्नुपर्ने बाँकेवासीका लागि 12 महिना सिंचाई सुविधा उपलब्ध गराउने उद्देश्यका साथ निर्माणाधीन सिक्टा सिंचाई आयोजना यस क्षेत्रका लागि वरदान साबित हुने विश्वास लिइएको छ। नवीन गिरी, रेड नेपाल, नेपालगंज।
जन्म दर्ता नहुँदा सड़क बाल बालिकाले अहिले पनि स्वास्थ्य शिक्षा सहित राज्यबाट पाउने कुनै पनि सेवा पाउन नसकेको पाइएको छ। बाल बालिकाको क्षेत्रमा काम गर्ने संस्था साथ साथले हिजो काठमाण्डुमा आयोजना गरेको सार्वजनिक कार्यक्रममा 3 पुस्तासम्म कानूनी पहिचान नभएका बाल बालिकाले जन्म दर्ता बनाउन नसक्दा राज्यबाट पाउने कुनै पनि सुविधा पाउन नसकेको पाइएको हो। कैलालीको गौरी गंगा नगरपालिका ओडा नम्बर 10 बाल मैत्री ओडा घोषणा अन्तिम चरणमा पुगेको छ। 2080 साल फागुनदेखि बाल मैत्री ओडा घोषणाको काम शुरू गरेको नगरपालिकाले क्रमशः नगरपालिकालाई बाल मैत्री नगर घोषणा गर्ने तयारी गरेको हो। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
2080 साल फागुनबाट बालमैत्री ओडा घोषणाको काम शुरू गरेको नगरपालिकाले यही चैत मसान्तसम्म बालमैत्री ओडा घोषणा गर्ने तयारी गरेको छ। बालमैत्री ओडा घोषणाका लागि आवश्यक पर्ने बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकासका 51 सूचक मध्ये 41 सूचक पूरा भएका छन्। अन्य 10 सूचक पनि अन्तिम चरणमा पुगेका पालिकाले बताएको छ। बालमैत्री ओडा सहजकर्ता दीपक ताम्राकार।
एक वर्षको ट्रेडमा हाम्रा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास गरेर जम्मा 51 सूचक रहेका छन्। यी 51 सूचक मध्ये अहिले गौरीगङ्गा नगरपालिका हाम्रो 10 नम्बरमा 41 सूचक पूरा गरिसकेका छौँ हामीले। अब लगभग 10 सूचक मात्र हाम्रो बाँकी रहेका छन्।
बालमैत्री वडा घोषणाका लागि विभिन्न संघ संस्थाहरूले पनि सघाइरहेका छन्। त्यसले गर्दा पनि आफूलाई काम गर्न सहज भएको छ। अहिलेसम्म 41 सूचक पूरा भएकाले चैत मसान्तभित्र सबै सूचक पूरा गरेर वडालाई बालमैत्री वडा घोषणा गरिने बताउनुहुन्छ वडा नम्बर 10 वडा अध्यक्ष नरसिंह सार्की।
जुन 10 सूचक बाँकी छन् त्यो बाँकी पुरै छैन कि ती सूचकहरू 80% पुग्नु पर्नेमा 70-72% पुगेका छन्। त्यसैले केही दिनपछि हामी यी सूचकहरूलाई पूरा गर्छौँ।
बालमैत्री वडा घोषणाका लागि सञ्चालन भएको अभियानमा सबै सरकारवाला पक्षहरूले पनि आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन्। सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दान बहादुर खाती।
बालमैत्री स्थानीय शासन गौरीगङ्गा नगरपालिका 10 कैलाली जिल्लामै पहिलो घोषणा गर्नु एउटा अवसरको रूपमा र भोलि इतिहासमा पनि देखिनेछ। अब हामीले आएका बालमैत्री स्थानीय शासनको लागि शिक्षा क्षेत्रमा हामीले गर्न सक्ने व्यक्तिगत तरिकाले र विद्यालयमा शिक्षक साथीहरूले गर्ने हामी चाहिँ एकैबद्ध भएर लाग्नेछौँ।
वडा नम्बर 10 बालमैत्री स्थानीय शासन वडा घोषणाको तयारी शुरू गरेको गौरीगङ्गा नगरपालिकाले 2083 सालभित्र पालिकालाई नै बालमैत्री स्थानीय शासन पालिका घोषणाको तयारी गरेको छ। गौरीगङ्गा नगरपालिकाले पहिलो पटक वडा नम्बर 10 बालमैत्री वडा घोषणाको तयारी गरिरहेको र यसको घोषणापछि विस्तारै सबै वडालाई बालमैत्री वडा घोषणा गरेर जाने योजना बनाएको छ। गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख देवी दत्त खण्डेल।
2083 सालभित्र हामीले बालमैत्री नगरपालिका घोषणा गर्ने भनेर हाम्रो कार्यपालिकाले निर्णय गरेको म तपाईँलाई जानकारी गराउन चाहन्छु, ताकि शुरू गौरीगङ्गा नगरपालिकाको वार्ड नम्बर 10 गर्ने भनेर पनि निर्णय गरेका छौँ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 2087 सालसम्म सबै पालिकालाई बालमैत्रीले तोकेका सूचकहरू पूरा गरी बालमैत्री स्थानीय तह घोषणा गरिसक्ने लक्ष्य राखेको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। भारतको गुजरात राज्यमा एक पटाका गोदाममा आग लागि हुँदा मृत्यु हुनेको संख्या 21 पुगेको छ। मृतक मध्ये 19 जनाको पहिचान खुलेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मृतक मध्ये अधिकांश मजदूर रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका हुन्। बनासकाठा जिल्लाको डिसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फँसेको बताइएको छ। प्रहरीका अनुसार शुरूमा 6 मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतकको संख्या बढ़ेको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यथार्थपरक र कार्यान्वयन योग्य बजेट र कार्यक्रम अघि सार्न मन्त्रालयहरूलाई आग्रह गर्नु भएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक भएको बताउनुभयो। उहाँले यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरू अघि सार्न पनि मन्त्रालयहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमहरूलाई गम्भीर रूपमा समीक्षा गर्न आवश्यक भएको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायहरूसँग भएका कार्यक्रमहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। श्रम, रोजगार तथा सामाजिक मन्त्री शरद सिंह भण्डारीले रेमिटेन्सलाई अझ बढ़ी व्यवस्थित गर्न आवश्यक छ भन्नुहुँदै वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सिप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि दैनिक 18 सञ्चालनमा आएको छ। विमानस्थलको विस्तारका लागि गत कार्तिक 23 गतेदेखि चैत 18 गतेसम्म 5 दैनिक 10 विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो। मंगलबारदेखि विमानस्थल बिहान 6 राति 12 खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल तेक्वान्डो संघ र विश्व तेक्वान्डो मुख्यालय कुकियोनको संयुक्त आयोजनामा आगामी वैशाख 4-6 गतिसम्म कुकियोन च्याम्पियनशीप हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगितामा ब्रेकिङ तर्फ साइड किक, फिस्ट, नाइफ, हाई जम्प र अलराउण्डर गरी 5 विधा समावेश गरिएको छ। ब्रेकिङ जुनियर र सिनियर गरी 5 उमेर समूहमा 28 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो। त्यस्तै अथोराइज पुम्से तर्फ 5 उमेर समूहका एकल, पियर र ग्रुप पुम्से गरी 3 विधामा 30 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गराइनेछ। यसै गरी तिक्यान्दो एरोबिकमा महिला र पुरूष गरी 5-7 जनाको टीम बनाई सिनियर र जुनियर तथा टीम क्याटेगोरीमा महिला तथा पुरूष गरी 3 समूहमा 6 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गराइनेछ। शहीद स्मारक बी डिभिजन लीगमा च्यासल युवा क्लबले मध्यपुर युथ एसोसिएसनमाथि 4-0 गोलको शानदार जित निकालेको छ। मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा च्यासलका लागि आशिष थारू, निरज कार्की, सुजन विश्वकर्मा र कुशल देउवाले समान 1-1 गोल गरे।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही। कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.3 डिग्री सेल्सियस। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 27 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:54 भयो भने सूर्यास्त भरे साँझ 6:22 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि पटक। रेडियो नेपाल 75 औं वर्षमा प्रवेश। आज हीरक महोत्सव मनाइँदै संघीय संसदको हिउँदे अधिवेशन गए राती 12 बजेदेखि अन्त्य। औपचारिक भ्रमण एवं बिम्स्टेकको 6ठ शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको बैंककमा चैत 22 गते बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुने। प्रदेश र स्थानीय तहलाई आगामी 3 वर्षसम्म उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत ढाँचा सरकारद्वारा स्वीकृत। र भारतको गुजरात राज्यस्थित एक पटाका कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या 21 पुग्यो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।